مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، وائس آف امریکہ واشنگٹن سے پروگرام راؤنڈ ٹیبل میں خوش آمدید۔ میں ہوں آپ کی میزبان شہناز نفیس، پروڈیوسر ہیں انجم ہیرل گل اور انجینئر راب میکین۔ اور سامعین، آج آپ کی صحت سے متعلق ہم نے جس موضوع کو آپ کے لیے چوز کیا ہے وہ ہے موسم گرما کا انسانی زندگی اور صحت پر اثرات۔ اور آج کے پروگرام میں ہم جاننا چاہیں گے کہ درجہ حرارت میں اضافے سے کون سی بیماریاں ہیں جن کا خطرہ بڑھ جاتا ہے، اور ان بیماریوں سے کیسے بچا جا سکتا ہے۔ تو آج ہم آپ کے لائیو کالز بھی لیں گے اور موسم گرما کی بیماریوں سے متعلق آپ کے لائیو سوالات کے جوابات دینے کے لیے ہم نے آج مدعو کیا ہے ڈاکٹر سید فضل ہادی صاحب کو، اور ہمارے ساتھ ہوں گے ڈاکٹر مرزا علی اظہر صاحب، دونوں طبی ماہرین ہیں۔ لیکن اس وقت ہماری اسٹوڈیو میں کچھ ٹیکنیکل پرابلمز ہیں، اور اس وجہ سے ہم کوشش کریں گے کہ ہمارے مہمان ہمارا ساتھ دیں اور آپ کے کالز بھی ہم لے سکیں۔ ہمیں کال کرنے کے لیے ہمارا ٹول فری نمبر آپ نوٹ فرمائیے، نمبر ہے 0800-77789، نمبر ایک دفعہ پھر 0800-77789 پہ کال کر کے آپ ہمارے مہمانوں سے موسم گرما میں جن بیماریوں کا خطرہ ہو سکتا ہے یا اس کے امکانات جو ہیں وہ بڑھ سکتے ہیں، اور یہ کہ ان بیماریوں سے کیسے بچا جا سکتا ہے، اگر کسی کو خدا نخواستہ ان میں سے کوئی بیماری ہو جائے تو اس کا علاج کیا ہے، اس پہ ہم بات کریں گے اپنے طبی ماہرین سے۔ جی، اور اس وقت جی میں دیکھ رہی ہوں کہ ہمارے ساتھ اس وقت کون ہے لائن پہ؟ اوکے، ڈاکٹر سید فضل ہادی نے صاحب نے ہمیں جوائن کیا ہے۔ السلام علیکم ڈاکٹر صاحب۔
جی السلام علیکم۔
جی بہت شکریہ، آپ آج ہمارے پروگرام میں شریک ہو رہے ہیں۔ اور ڈاکٹر صاحب، اس سے پہلے کہ کالرز ان کے سوالات ہم لیں، اور ایک اور بھی طبی ماہر ڈاکٹر مرزا علی اظہر صاحب کو بھی ہم نے مدعو کیا ہے، وہ بھی کچھ دیر میں ہمیں جوائن کریں گے، آپ ہمیں یہ بتائیے کہ کون سی ایسی بیماریاں ہیں کہ جن کو ہم موسم گرما کے ساتھ جوڑ سکتے ہیں، یا جسے ہم موسم گرما کی بیماریاں جو ہیں وہ کہہ سکتے ہیں۔
جی ٹھیک ہے، سب سے پہلے تو آپ گرمی کو ہی لے لیں، ٹھیک ہے نا جی؟
جیسے
گرمی جو ہوتی ہے، جو ہیٹ ایگزاسٹن اینڈ ہیٹ اسٹروک، یہ جو ہے اس سے بچنے کا جو ہے استعمال کرنا چاہیے، علاوہ انفیکشن کے جس کے اوپر میں بھی بات کرتا ہوں۔ لیکن سب سے پہلے تو یہ کہ لوگوں کو پتہ نہیں لگتا یہ ہیٹ ایگزاسٹن ہو جاتی ہے، اس سے یہ مراد ہے کہ لوگ جو گرمی میں کام کرتے ہیں یا باہر نکلتے ہیں اور وہ اپنا خیال نہیں رکھتے، اور جو ہے زیادہ وہ فلوئڈ نہیں لیتے، پانی نہیں لیتے، اپنے کو ہائیڈریٹ نہیں کرتے، تو اس سے جو ہے وہ ان کو تکلیف ہو جاتی ہے، اس کو ہم ہیٹ ایگزاسٹن بولتے ہیں۔ اور جو بہت زیادہ ایک دم بلڈ پریشر، وہ اپنا ٹیمپریچر چڑھ جائے اور گرمی، ایک دم گرمی میں کوئی جا کے ایکسپوز ہو جائے، تو اس کو جو ہے وہ اس کو ہم ہیٹ اسٹروک بولتے ہیں۔ تو اس کی مختلف علامات ہوتی ہیں، ان سے ٹیمپریچر بہت زیادہ بڑھ جاتا ہے، 107-108 تک پہنچ سکتا ہے، لوگوں کو اسٹروک ہو سکتے ہیں، اور جو ہے بے ہوشی ہو سکتی ہے، ڈی ہائیڈریشن بہت زیادہ ہو جاتی ہے، اور تکلیف میں ہو جاتے ہیں۔ تو یہ جو موسم گرما کی جو یہ بیماریاں ہیں، یہ ہمارے ملکوں میں بھی ہوتی ہیں، لیکن زیادہ تر مڈل ایسٹ میں جو ہے جو ہیٹ اسٹروک سے کافی سارے لوگوں کو نقصان پہنچتا ہے۔ اس کے علاوہ جو میرا خیال میں کہ ہمارا زیادہ موضوع ہونا چاہیے ہمارے ملک میں، وہ یہ انفیکشس ڈیزیز جو ہے، جو واٹر بورن ڈیزیز ہے، اس میں چونکہ، اور یا فوڈ بورن ڈیزیز ہے، اس میں چونکہ یہ واٹر بورن ڈیزیز میں آتا ہے، فار ایگزامپل ڈائریا، ڈسنٹری وغیرہ، ایکولائی انفیکشن، ٹائیفائڈ، یہ چیزیں جو ہوتی ہیں یہ کافی اثر کرتی ہیں، اور اس میں بہت زیادہ احتیاط کی ضرورت ہوتی ہے ہمارے ملکوں میں، چونکہ صفائی کا نظام اتنا اچھا نہیں جیسے کہ ویسٹرن کنٹریز میں ہے, تو اس کی وجہ سے ہمیں دقت ہوتی ہے اور ہمارے جو ناجان اور جو انجان لوگ ہوتے ہیں وہ کبھی کبھی ان کو بیماریاں ہو جاتی ہیں جو کہ ان کی تکالیف کا باعث ہو سکتی ہے.
جی.
اس میں جو ہوتا ہے پانی, جو ہے نا پانی سب سے پہلے واٹر بورن ڈیزیز میں, اس میں جو مختلف قسم کے جراثیم ہوتے ہیں اس میں ایکولائی ہوتا ہے فار ایگزامپل, اس میں جو ہے ٹائفائڈ ہوتا ہے, اس میں جو ہے کالرا بھی ہو سکتا ہے, وہ تو خیر کافی آج کل کافی کم ہو گیا الحمدللہ, لیکن پھر بھی ہو سکتا ہے. یہ جو چیز ہے اس سے اجتناب کے لیے ضروری ہے کہ ہم اس کے لیے کچھ اقدامات کریں. اور اس کے علاوہ جو ہے فوڈ بورن ڈیزیز میں بھی اس میں بھی کنٹامینیشن ہو سکتی ہے, بہت ساری کنٹامینیشن. اس میں ایکولائی کے علاوہ اسٹیفلوکاکس ہوتا ہے, ایک مختلف قسم کے بیکٹیریا ہوتے ہیں جس سے انسان کو کافی ساری دقت ہو سکتی ہے. جی
ٹھیک, اوکے. دو قسم کی بیماریوں کا آپ نے ذکر کیا, ایک واٹر بورن ڈیزیزز جو میرے خیال میں آلودہ پانی کی وجہ سے ہو سکتی ہیں, ایک آپ نے فوڈ بورن ڈیزیزز کا ذکر کیا جو کنٹیمنیٹڈ فوڈ ہم کہہ دیں کیونکہ گرمیوں میں درجہ حرارت کی وجہ سے فوڈ جو ہے وہ بھی جلدی خراب ہو جاتا ہے, تو وہ کھانے سے جو بیماریاں جو ہیں ہو سکتی ہیں. یہ بتائیے کہ آپ واٹر بورن ڈیزیزز میں کون کون سی بیماریاں آتی ہیں؟
واٹر بورن ڈیزیز میں ویسے جنرلی اسپیکنگ اگر آپ اس کا ذکر کریں تو اس میں آپ کو آ سکتا ہے ایکولائی انفیکشن, ٹائفائڈ آ سکتا ہے اس میں, جیسے غلیظ پانی اور گندا پانی انسان پی لے, اس میں ہیپاٹائٹس اے اور ہیپاٹائٹس ای بھی ہو سکتا ہے. بی او سی اس سے نہیں ہوتا, بی او سی تو بلڈ یا بلڈ پروڈکٹ سے ہوتا ہے, لیکن یہ جو ہیپاٹائٹس اے اور ہیپاٹائٹس ای یہ دونوں چیزیں جو ہے یہ پانی سے انسان کو ہو سکتی ہے. ٹھیک ہے, اس کے علاوہ جو ہے اگر پانی کنٹامینیٹڈ ہو جیسے پول وغیرہ میں تو پولیو بھی ہو سکتا ہے, اگر جن کنٹریز میں پولیو جیسے ہمارے ملک میں انفارچونیٹلی ہے تو اس وجہ سے بھی ہو سکتا ہے. جی
اوکے ٹھیک, اور میں اپنے جو ہمارے سننے والے ہیں ان کو میں بتاتی چلوں, ویسے میں نے بھی یہ سامعین پہلی دفعہ سنا ہے کہ یہاں پہ بتی گئی ہوئی ہے, اس وجہ سے آپ کے لائیو کالز جو ہیں وہ ہم نہیں سن سکتے. اور میں واقعی یہ پہلی دفعہ سن رہی ہوں کہ یہاں بھی امریکہ میں بھی بتی جاتی ہے, لیکن شاید واقعی گئی ہوئی ہو. یہ تو پروگرام کے بعد میں ہم میرے خیال میں انویسٹیگیٹ کریں گے کہ بتی یہاں بھی جاتی ہے اور کیوں گئی ہے, کیا وجوہات ہے. اوکے,
یہ تو ہمیں کم از کم یہ انٹرسٹ کی بات ہے کہ کم از کم چلے یہ صرف ہم نہیں ہیں, اس میں اور ملک بھی شامل ہو سکتے ہیں.
میرے خیال میں یہ راؤنڈ ٹیبل کا ٹاپک بھی تبدیل کرنا چاہیے اور کسی کو یہاں بلانا چاہیے کہ یہ یہاں پہ بتی جو ہے کس طرح گئی ہے اور کیا وجہ اس کی کیا ہے.
جی
بڑی خبر ہے یہ ڈاکٹر فضل ہادی صاحب میرے خیال میں.
جی جی
جی اوکے, اور ہمارے پروڈیوسر صاحب کہہ رہے ہیں کہ وی او اے کی جو آدھی بلڈنگ ہے اس میں نہیں ہے شاید کچھ ٹیکنیکل پرابلم کی وجہ سے. ہاں جی
تو
ہاں جی, لیکن یہ اچھا ہے کہ آپ لوگ ہمارے ساتھ ہیں لائن پہ. یہ
بالکل آپ جو بھی کوشچن پوچھنا چاہتے ہیں یہ چیز بتائیے. اچھا میں ایک اور چیز آپ کو ذرا فوڈ کنٹامینیشن کے بارے میں اگر آپ مجھے اجازت دیں.
اوکے, لیکن ڈاکٹر صاحب پہلے میں ڈاکٹر مرزا علی اظہر جو ہے ان کو انٹروڈیوس کرا دوں.
پاکستان میں
جی
انڈیا پاکستان میں لوگ یہ مختلف قسم کے ویسٹ سائڈ ہوٹلز میں اور یہ کھوکے جہاں ہوتے ہیں وہاں پر جب کھانا کھاتے ہیں تو اگر وہ تھوڑا سا احتیاط کریں کہ وہاں پر وہ یہ جو سلاد ہے سلاد نہ ٹچ کریں اور جو ہے رائتا جو بنتا ہے وہ نہ ٹچ کریں. اس کی وجہ یہ ہے کہ جو لوگ جو رائتا بناتے ہیں یا سلاد بناتے ہیں انفارچونیٹلی وہ اکثر ان میں سے ان پڑھ ہوتے ہیں.
جی.
وہ ہاتھ نہیں دھوتے یا ان کو ہاتھ دھونے کا طریقہ بھی نہیں آتا. اس کی وجہ سے ہوتا یہ ہے کہ لوگوں کو انفیکشنز ہو جاتے ہیں. وہ جب بھی وہ جاتے ہیں جو لوگ جو ان ہوٹلز میں یا ریسٹورینٹس میں جو کام کرتے ہیں وہ بالکل ان کو پرسنل ہائیجین کا پتہ نہیں ہوتا اور گندے ہاتھوں سے آ کے کام شروع کر دیتے ہیں.
جی.
ایک یہ بات ہے. دوسرا یہ ہے کہ میں یہ لوگوں کو یہ بتانا پسند کروں گا کہ جہاں پر بھی ہیں وہ ضروری نہیں ہے کہ وہ منرل واٹر کی مہنگی مہنگی بوتلیں خریدیں. اگر ان کے پاس انتظام ہو سکتا ہے اور گھر میں ہی وہ ایک بڑی دیگچی میں پانی ابالے رات کو اور جو ابل جائے کوئی آدھے گھنٹے تک ابالتے رہیں جی. اور اس کو اس کے بعد اس کو اسی بند کر دیں, گیس بند کر دیں اور اس کو پھر ٹھنڈا ہونے دیں اوور نائٹ. ساری رات وہ ٹھنڈا ہو جائے گا, دوسرے دن صبح کو اس کو چھان لیں ایک صاف دوپٹے سے. وہ پانی بہت صاف ہوتا ہے, اس کو پتا ہوتا ہے کہ یہ پانی جو ہم نے خود کیا ہوا ہے. اچھا جی. ایک بات کا لحاظ کرنا ضروری ہوگا اور وہ یہ ہے کہ یہ پانی جو اس طرح کا بوائل ہو جائے, برف پھر اسی سے بنائی جائے, یہ نہیں کہ پھر نلکے کے پانی سے برف بنا دی جائے. کیونکہ لوگ اس میں غلطی کر لیتے ہیں, وہ سمجھتے ہیں کہ چلو نلکے سے برف بن گئی, پانی تو ہم نے ابلا ہوا پی لیا. آپ سمجھے میری بات؟
بالکل بالکل ڈاکٹر صاحب. جی ڈاکٹر صاحب, یہاں پہ ہم انٹروڈیوس کروانا چاہیں گے, ڈاکٹر مرزا علی اظہر صاحب نے بھی ہمیں جوائن کیا ہے. السلام علیکم ڈاکٹر مرزا علی اظہر صاحب. جی اور ڈاکٹر صاحب, ڈاکٹر ہادی جو ہیں انہوں نے کافی ساری بیماریوں کا ذکر کیا جن کو ہم موسم گرما کے ساتھ جوڑ سکتے ہیں, ان بیماریوں پہ ہم ون بائی ون بات کریں گے, لیکن آپ ہمیں بتائیے کہ مجموعی طور پر کون سی ایسی احتیاطی تدابیر ہیں کہ وہ اس کو ذہن میں رکھنا چاہیے جب موسم گرما شروع ہوتا ہے, کن باتوں کا خاص طور پر خیال رکھنا چاہیے؟
بہت شکریہ شہناز, آپ نے جوائن کیا مجھے. اور سب سے پہلے حاجی صاحب السلام علیکم. حاجی صاحب کی تمام صاحب نے میرے خیال میں تقریباً ساری چیزوں کو بڑے اچھے طریقے سے کور کر دیا جو بزنس ہے. اس میں حاجی صاحب نے جو اسٹریس کیا ہے, تھوڑا سا ایک ایڈیشن میں چاہوں گا کہ اس میں جیسے واٹر بورن ڈیزیز میں حاجی صاحب نے زیادہ تر اسٹریس کیا ہے کہ بیکٹیریل ایکولائی اور اسٹیپ وغیرہ یہ ہوتے ہیں, لیکن میں کہوں گا کہ اس میں اسے ایڈ کر دوں گا, مطلب ان کی اجازت سے
جی.
کہ اس میں واٹر بورن ڈیزیز میں ابڈومنل جتنی بھی پیٹ کی بیماریاں ہوتی ہیں اس میں 80% سے زیادہ بیماریاں جو ہیں واٹر بورن ہیں, اور اس میں نہ صرف یہ کہ بیکٹیریا ہوتے ہیں, بیکٹیریا کے ساتھ آپ کے جی آر ڈی آر بھی آتا ہے اس میں, تو اس کو جو بھی الٹامیبائسولیٹی کا جس کا الٹامیبائسسم کہتے ہیں, مطلب کہ یہ بھی سارا کنٹامینیشن واٹر جو ہوتا ہے چیزیں ہم لوگ لیتے ہیں. اور ہمارے انفارچونیٹلی ہمارے ملک میں پاکستان کے حوالے سے میں بات کروں گا, یہاں ہماری پوری آبادی چاہے وہ شہروں میں رہتی ہو چاہے وہ دیہاتوں میں رہتی ہو, ہمارے یہاں کلین پورٹیبل واٹر پینے کا اویلیبل نہیں ہے ہمارے ملک میں. تو میں ہمیشہ اپنی گفتگو میں ہمیشہ مطلب کسی بھی سیمینار میں کسی جگہ پہ بھی اگر بات کرتا ہوں تو پہلا مطالبہ میں حکومت کو یہ کرتا ہوں, پہلا مطالبہ یہ کرتا ہوں کہ پوری آبادی کو اگر یہ کلین واٹر آزاد کشمیر سے لے کے اور کراچی تک اگر پوری آبادی کو کلین واٹر اگر دے دیں تو بیماریوں کا برڈن ہم بہت حد تک کم کر سکتے ہیں اور لوگوں کی تکالیف سے لوگوں کو نجات دلا سکتے ہیں. لیکن انفارچونیٹ بات یہ ہے کہ ہم کلین واٹر کو نہیں مطلب سپلائی کر سکتے. شہروں کے اندر جہاں پہ واٹر سپلائی ہے وہاں بھی پانی کا پریشر لائنوں میں اتنا کم ہوتا ہے کہ لوگ سکشن لگا کے اس کے پانی کو کھینچتے ہیں اپنے ٹینک بھرنے کے لیے, اور اس میں یہ ہوتا ہے کہ ہماری جتنی بھی لائنیں انہوں نے انڈر گراؤنڈ ڈالی ہوئی ہیں وہ لائنیں جہاں سے جا رہی ہیں اسی کے برابر میں سیوریج کی لائنیں ہیں, اور وہ دونوں لائنیں لیک ہوتی ہیں اور پانی مکس اپ ہوتا ہے, سیوریج کا پانی جو ہے وہ پینے کے پانی میں, اور جب ہم سکشن کرتے ہیں تو پازیٹو پریشر کی وجہ سے وہ جو سیوریج کی لائنوں کا پانی ہے وہ سک ہو کے ہمارے ٹینک میں ہماری موٹروں کے تھرو ہمارے ٹینک میں آ کے جمع ہو جاتا ہے. تو اس کا مطلب احتیاطی تدابیر میں سب سے پہلی بات تو یہ ہے کہ جیسے ڈاکٹر صاحب نے فرمایا, حاجی صاحب نے بھی, کہ پانی کو کلین کر کے یا پانی کو ہم مطلب سلائز کر کے پیے, اور اس کا جو سب سے آسان اور سب سے بہترین طریقہ ہے وہ یہ ہے کہ اس کو ہم گرم کر کے ابال کے جو 20-25 منٹ آدھا گھنٹے کا جو ڈاکٹر صاحب نے بتلایا اس کو ہم پیے. تو پانی اگر ہم یا تو خود ابال کے پیے اس کو, یا پھر یہ کہ ہمیں پانی کلین ملے پینے کا, اس لیے کہ ہر آدمی جو ہے وہ جو منرل واٹر کی جو بوٹل آتی ہیں, اور انفارچونیٹ بات شاید آپ کے علم میں یہ بھی ہو کہ ہمارے یہاں جس وقت جتنے برانڈ جس وقت منرل واٹر کے مل رہے ہیں اس میں سے بھی ایک اچھی خاصی تعداد ہر کچھ دن بعد اخبارات میں خبر آتی ہے کہ لوگ اسے چیک کرتے ہیں, تو اس میں سے بہت سارے ایسے برانڈ ہیں کہ جو ہے تو برانڈ آتے ہیں منرل واٹر اسی قیمت میں, لیکن جب آپ اس کو ٹیسٹ کرتے ہیں تو سمپلی ٹیپ واٹر ہوتا ہے اتنا ہی کنٹامینیٹڈ ہوتا ہے جتنا کہ میرے اور کسی اور کے گھر کا جو ہے ٹیپ واٹر ہو. یہ بیانتی اور بےمانی ہمارے معاشرے میں
بہت زیادہ ہے,
طریقے سے شرائط کر گئی ہے کہ جس کی وجہ سے ہمیں بہت زیادہ پرابلم مطلب ہے کہ لوگوں کا ضمیر اور لوگوں کا ایمان نام کی کوئی چیز یہاں پہ نہیں ہے. لوگ بیان کے کھانے پینے کی چیزوں میں ملاوٹ کر کے اور چیزیں کر, جیسے آپ نے دیکھا ہوگا سنا ہوگا, کے مطلب یہاں پہ جو ہے لوگوں نے کتے کا گوشت بیچ دیا تو گدھے کا گوشت بیچ دیا.
لیکن ڈاکٹر علی مرزا صاحب ان چیزوں پہ نظر رکھنا جو ہے وہ تو حکومت کی ذمہ داری ہوتی ہے ڈاکٹر علی مرزا صاحب.
ذمہ داری بالکل ہوتی ہے, گورننس کا ایشو ہے بالکل ہوتا ہے یہ, لیکن انسانوں کی اپنا بھی کوئی ضمیر ہے, اپنا بھی کوئی ایمان تو ہوتا ہے نا. جیسے ہمارے کراچی میں آج کل پریشر کا گوشت جو ہے نا, شاید آپ کے لیے یہ اس طرح نہیں ہو, شاید آپ نے سنی ہے نہیں سنی ہے, پریشر کا گوشت یہ ہوتا ہے کہ جو جانور کو ذبح کرتے ہیں تو اس کی جو میجر ویسلز ہوتی ہیں اس کے اندر پائپ لگا کے اس کے اندر پانی پریشر کے ساتھ پانی جو ہے اس کی ویسلز کے اندر گھسڑ دیتے ہیں. وہ جب پانی پریشر سے جاتا ہے تو وہ سارا جا کر اس کے ٹشوز میں اور اس کی باڈی میں اس کے گوشت میں اسے جا کے ابزارب ہوتا ہے. ایک جانور کا ویٹ اگر پھنستا ہے کہ ایک من کا اگر ہے تو اس کے اندر 10 سے 15 کلو پانی ڈال کے اس کا ویٹ بڑھا دیتے ہیں. وہ پانی عام کچرے والا پانی, گندا پانی ہوتا ہے کہ جو اس گوشت کو کنٹیمنیٹ کر دیتا ہے. اور لوگ جب وہ گوشت کھاتے ہیں تو ایک تو نقصان ان کا یہ ہوتا ہے کہ پیسے وہ دے رہے ہوتے ہیں 1 کلو گوشت کے, لیکن ان کو آدھا کلو گوشت مل رہا ہوتا ہے کہ لیے آدھا کلو اس کے اندر پانی بھرا ہوا ہوتا ہے. دوسرا یہ کہ کنٹیمنیٹڈ گوشت ہوتا ہے اس سے جو بیماریاں لوگوں کو لگتی ہیں وہ مطلب ہے کہ ایک الگ سے. اس لیے بہت سارے ٹی وی چینلس نے یہاں پہ اس کو دکھایا ہے کہ کہاں کہاں پہ کس کس طریقے سے یہ کنٹیمنیٹڈ گوشت بنتا ہے, کس کس طریقے سے یہ جو گوشت بنتا ہے. تو آپ کس کس چیز کو روئیں گے, آپ کس کس چیز کو مطلب کس کے بارے میں آپ یہاں بات کریں گے. پورے کا پورا معاشرہ جو ہے وہ یہاں پہ بدقسمتی سے بگڑ گیا ہے. پورے کا پورا معاشرہ جو ہے اس کی کوئی ایتھکس.
تو پھر ایسے حالات میں جب جی ڈاکٹر علی مرزا صاحب, ایسے حالات میں جس طرح آپ نے کہا کہ معاشرے میں بھی جو عام لوگ ہیں ان میں بھی یہ برائیاں یا بددیانتی موجود ہے, حکومت جو ہے ان کے بھی شاید ان کے پاس اتنے ریسورسز نہیں ہیں کہ ان چیزوں پہ نظر رکھ سکیں, خاص کر موجودہ حالات میں.
ریسورسز بھی نہیں ہے, حکومت کی ترجیحات بھی نہیں ہے.
ٹھیک,
حکومت کی ترجیحات یہ ہوتی ہیں کہ بھائی ہمارے یہاں انفارچونیٹلی بہت عرصے سے, مطلب آپ یہ دیکھیں کہ ہمارے ملک میں کوئی ہیلتھ پالیسی نام کی کوئی چیز نہیں ہے. اب آج کا دن جو ہے وہ 7th of April جو ہے وہ ایک ورلڈ ہیلتھ ڈے کے حساب سے منایا جاتا ہے دنیا میں, مطلب اس سے بات ہوتے ہیں. تو میں یہ بات آج کر رہا ہوں لوگوں سے کہ ہمارے ملک میں کوئی ہیلتھ پالیسی نام کو فیڈرل لیول پہ ہے, اور جبکہ 18th Amendment کے بعد ہمارے سارے کے سارے اختیارات جو ہیں وہ صوبوں کو منتقل ہو چکے ہیں. صوبوں کو چاہیے تاکہ اپنی کوئی ہیلتھ پالیسی بنائے. اگر کوئی ہیلتھ پالیسی کسی جگہ پہ ہے تو مجھے بتائیں کہ اگر کہیں چھپی ہے کسی اخبار میں, کسی رسالے میں, کسی ٹی وی چینل پہ, کسی مطلب کہ میڈیا میں یا کسی گزٹ میں کسی جگہ پہ, تو ہیلتھ پالیسی نام کی جو آپ کے پاس ہیلتھ پالیسی بنیادی طور پہ نہیں ہے, ایک پالیسی ڈاکومنٹ آپ کے پاس نہیں ہے, تو آپ امپلیمنٹ کس چیز کو کریں گے؟
ٹھیک,
جو چیز بھی آپ امپلیمنٹ کر رہے ہیں وہ ہیپ ازرٹ کر رہے ہیں, جس کا کہ کوئی لین دین نہیں ہے, جس کا کہ کوئی مطلب کوئی طریقہ کار نہیں ہے. تو اس سے جو لوگوں کو فائدہ نہیں ہو رہا ہے, لوگوں کو جو ثمرات پہنچنے چاہیے, لوگوں کو جو فائدہ ہونا چاہیے مطلب ہیلتھ کے حوالے سے اور خاص طور سے ایجوکیشن کے حوالے سے, اس میں ہماری ترجیحات میں شامل نہیں ہے. بیسیکلی ایجوکیشن بھی ہماری ترجیحات میں شامل نہیں ہے, ہیلتھ بھی ہماری ترجیحات میں شامل نہیں ہے. ہمارے حکمرانوں کی ترجیحات کچھ اور ہیں, اس کی وجہ سے سارے کے سارے پرابلم جو ہیں ہو رہے ہیں. اور جسی وجہ سے گورننس کا ایشو بھی جبھی آتا ہے کہ جب آپ کی ترجیحات میں درست اگر نہ ہو تو ڈیفینیٹلی یہی ہوگا کہ جو
ڈاکٹر مہادی صاحب آپ کی جانب ہم آنا چاہیں گے. بہت اہم پوائنٹس اٹھائے ہیں ڈاکٹر مرزا علی اظہر صاحب نے. تو ایسے میں جب ہیلتھ پالیسیز بھی ایک ملک میں اتنی اچھی نہ ہو, فعال نہ ہو, اور اگر ہم یہ بھی کہہ دیں کہ چلے حکومت جو ہیں ان کی ترجیحات میں بھی ہیلتھ ایشوز جو ہیں وہ شامل نہ ہو, معاشرے میں بھی خرابیاں موجود ہوں, لیکن جو لوگ ان برائیوں کی وجہ سے یا حکومت کی غلط یا پور پالیسیز کی وجہ سے نشانہ بنتی ہیں, تو ان عام لوگ جو ہیں ان کو موجودہ حالات میں بیماریوں سے بچنے کے لیے کیا کن باتوں کا خیال رکھنا چاہیے, کس طرح وہ ان حالات میں بیماریوں سے بچ سکتے ہیں؟
جی, ڈاکٹر علی اظہر صاحب نے ابھی بہت ہی مطلب ہے کہ اچھی باتیں کی, اور اس سے بڑی دل دکھانے والی باتیں ہیں یہ, اور یہ ضرور ہمارے ملک میں ہوتا ہے. انفارچونیٹلی یہ صرف ہمارا ملک نہیں, ہندوستان میں بھی کافی برا حال ہے اس لحاظ سے, کیونکہ لوگ ہر طرح سے, ہر طریقے سے اور ہر قسم کے الیگل طریقے سے دولت بنانے کی کوشش کرتا ہے. اس چیز میں جب یہ خوراک کی چیزیں شامل ہوتی ہیں تو وہ دل دہلانے والی چیزیں وہاں پر بھی ہو رہی ہیں, لیکن اس کا یہ مطلب نہیں کہ اگر وہاں ہو رہی تو ہم بھی کرتے رہیں, یہ تو بری بات ہے. لیکن ہمیں سوچنا چاہیے کہ ہم خود کیا کر سکتے ہیں, جو ایک انڈیویجول کو ایک مطلب ذاتی طور پر ہم میں سے ہر ایک کیا کر سکتا ہے کہ اپنی صحت کا, اپنی فیملی کا, اپنے بچوں کی صحت کا خیال رکھیں. اس میں جو حفظان صحت کے جو میجر ہیں, جو کہ طور طریقے جس کے بارے میں نے ابھی عرض کیا تھا, کہ نمبر 1 آپ اپنا پانی جو ہے نا ابالیں, سب سے پہلے یہ بوتل والے پانی پر جو ہے نا آپ اس سے اعتبار نہ کریں, کیونکہ بہت ساری جو وہ ہے فیکٹریز ہیں جو کہ بوتل میں آپ کو وہی ٹاپ سے پانی بھر کے دے دیتی ہیں. اس سے سب سے بہتر طریقہ یہ ہے کہ لوگ خود اپنا پانی ابالیں. اور یہ میں آپ کو یہ یہ بڑے وسوخ سے کہتا ہوں کہ جب ارتھ کویک ہوا تو اس وقت میں ایگزیکٹو ڈائریکٹر تھا پیمز کا, پاکستان انسٹیٹیوٹ میڈیکل سائنسز کا ایگزیکٹو ڈائریکٹر تھا. تو میں نے ان کو تجویز دی تھی کہ یہ جو ہنڈریڈ اینڈ ہنڈریڈ آف کیمپس بنے ہیں انٹرنلی ڈسپلیسڈ پرسن کے وہاں پر پانی کو ابالا جائے. وڈ یو بلیو وہاں پر ایک بھی میجر آؤٹ بریک نہیں ہوا کسی ڈیزیز کا. اور اس میں یہ میں مانتا ہوں کہ ہمیں ڈبلیو ایچ او کی اور بہت ساری اور انٹرنیشنل این جی اوز کی ہیلپ شامل تھی, لیکن ان کو جو ایک ہی افغان صحت کی بات ہم نے کی تھی اور وہ ان کو ہم ایف ایم ریڈیو کے ذریعے یہ پروگرام یہ پیغامات پہنچاتے رہتے تھے. ایک تو یہ بات ہو گئی. دوسری بات یہ ہیلتھ پالیسی کی بات ڈاکٹر صاحب نے کی, بالکل اچھی بات کی ہے. ہیلتھ پالیسی جو ہے نا اکثر بن جاتی ہے, ان پہ پھر اثر نہیں ہوتا. میں آپ کو یہ خود بتاتا ہوں کہ آئی ہیو بین انوالوڈ ان میکنگ اے ہیلتھ پالیسی فار پی ٹی آئی, یہ پاکستان یہ جو ہے نا تحریک انصاف جو ہے اس کے لیے. اور یہ ہیلتھ پالیسی آج کل جو ہے اس کا ادراک ہو رہا ہے وہاں پہ کے پی کے میں, اور آپ یقین کیجئے کہ وہاں پر بہت ساری اچھی باتیں ہو رہی ہیں. یہاں کا ہیلتھ پالیسی کے لحاظ سے بہت ساری چیزیں وہاں پہ ابھی ہو رہی ہیں, کیونکہ انشاءاللہ اس کا آگے جا کے اس کے ثمرات ملیں گے. تیسری بات جو میں کہنا چاہتا ہوں اور وہ یہ کہ چونکہ ڈاکٹر صاحب نے اشارہ کیا ابھی اس کی طرف کہ یہ ہیلپ جو ہے نا سارا اب پروونشل سبجیکٹ ہو گیا ہے, جو کہ ایک طرح سے اچھی بات ہے. یہ ہمارے کنسٹیٹیوشن کے ہمارے جو وہ آئین کے لحاظ سے صحیح بات ہے. اب ایک بات جو ہے ہیلتھ بجٹ ری ایلوکیشن کی بات میں کرنا چاہوں گا, وہ یہ ہے کہ ہمارے ہیلتھ بجٹ ری ایلوکیشن ٹوٹل پاکستان کے لیے فیڈرل جو تھا اس وقت ابھی اب انٹل ریسنٹلی 0.7 to 0.9% تک رہا ہے آف دی جو آپ کا گروس ڈیولپ جو ہے گروس پروڈکٹ جو ہے اس کا 0.7%. یہ جو ہے نا انتہائی کم ہے, اور اس کا جو ہے انفارچونیٹلی اس کا اثر آگے جا کے ہوتا ہے نا, کیوں آپ رورل ہیلتھ سینٹر نہیں ٹھیک سے چلا سکتے, آپ کے جو بیسک ہیلتھ یونٹس نہیں ٹھیک سے چل سکتے, آپ کے جو ڈسٹرکٹ ہیلتھ ہاسپٹل سے ٹھیک سے نہیں چل سکتے, ان کے پاس جو ہے ان کے پاس ریسورسز پھر نہیں ہوتی. آپ ان سے پھر پروڈیوس کرنا چاہتے ہیں اچھے ڈاکٹر اچھے ورکر اچھے, ان کے پاس چیزیں ہیں تو وہ کیا کریں. یہی بات ہے کہ آپ کی ہیلتھ بجٹ ایلوکیشن جو ہے نا اس میں انکریز کی اس میں زیادہ کرنے کی انتہائی ضرورت ہے. ہمیں چاہیے, میں نے ان کو پی ٹی آئی والوں کو مشورہ دیا تھا کہ سب سے پہلے امیڈیٹلی اگر پی ٹی آئی کہیں بھی آئے وہ اپنے بجٹ ایلوکیشن کو ڈبل کر دے فوراً, اور وہ 5 سال کے اندر بجٹ ایلوکیشن 5% پر لے آئیں, جو کہ آپ جو ہے نا ڈیولپنگ کنٹریز کے اوپر آ جائیں گے. اور جو خیر ہم امریکہ کا یا یورپین کنٹریز کا تو مقابلہ نہیں کر سکتے, لیکن اگر ہم یہ لے آئے نا آہستہ تک ایک دم ہم لا نہیں سکتے 5%, کی اس کی وجہ یہ ہے کہ آپ کی کیپیسٹی اس کو ایبزارب کرنے کے لیے نہیں ہوگی. تو جو کیپیسٹی نہ ہو تو آپ ان پاس پیسوں کا کیا کریں گے. ٹھیک ہے جی, سو یو نیڈ ٹو ڈیولپ یور کیپیسٹی, یو نیڈ ٹو ٹرین پیپل, یو نیڈ ٹو ہیو انسٹیٹیوشن, یو نیڈ ٹو ہیو فیسلٹیز ویئر دے کین ریسیو آل دس منی اینڈ آل دس بجٹ تاکہ وہ اس کو ایبزارب کر سکے. تو اس کے لیے اس کو آہستہ آہستہ کر کے اس کو 5% تک بڑھانا بہت زیادہ ضروری ہے.
اور ظاہر اس میں ٹائم لگے گا. تو یہ تو ڈاکٹر صاحب رہی جو پاکستان کے اندر ہیلتھ پالیسیز ہیں اس میں جو لوپ ہولس ہیں اس کا آپ نے ذکر کیا, اور جو کچھ اچھی پالیسیز ہیں وہ جس طرح آپ نے ڈاکٹر اظہر صاحب نے کہا کہ اس کو امپلیمنٹ نہیں کیا, امپلیمنٹیشن اس کی نہیں ہو رہی ہے. تو یہ تو پالیسیز ہوئی جس پہ ظاہر ہے زیادہ ہم وہ نہیں کر سکتے. تو ہم کوشش کریں گے کہ عام لوگ جو ہیں ان کو ہم کچھ ٹپس بتائیں کہ موسم گرما میں جو بیماریاں جی ہیں ان سے وہ کس طرح بچ سکتے ہیں. آپ نے واٹر بورن جو ڈیزیزز ہیں ان کا ذکر کیا, اس میں میرے خیال میں ہیپیٹائٹس اے بی اور سی بی آتا ہے, تو یہ بتائیے.
اوکے,
اے اور ای اس میں. اوکے ٹھیک, تو یہ ڈاکٹر صاحب ہم نے دیکھا ہے.
ٹھیک,
یہ بیماریاں جو ہیں یہ موسم گرما میں زیادہ ہمیں اس کے پیشنٹس جو ہیں مریض وہ کیوں نظر آتے ہیں, اور کیا یہ پھر صحیح ہے کہ اس ہیپیٹائٹس جو دو اقسام آپ نے اے اور بی بتائے ہیں इसको हम मौसम गर्मा के साथ जोड़ सकते हैं या ये कह सकते हैं कि ये इस मौसम में ये बीमारियां एग्रीवेट कर जाती हैं?
नहीं नहीं, हेपेटाइटिस ए और ई, ये तो आपने चूंकि वाटर बॉर्न डिजीजेस की बात की तो मैंने जनरली आपको बताया था, इसका मौसम गर्मा के साथ कोई जोड़ तो कोई खास नहीं है। अलबत्ता ये जरूर होता है कि सर्टन कंडीशन में सर्टन वायरसेस और बैक्टीरिया ज्यादा ग्रो करते हैं, लेकिन ये जो होता है ये कंटेमिनेटेड वाटर से होता है। यहाँ पर कंटेमिनेशन हो, जैसे कि यहाँ पर एक दफा इस्लामाबाद में G10 सेक्टर में एक दफा आउटब्रेक हुआ था, कोई 15 साल पहले यहाँ पे हुआ था, तो वो जो है वो हेपेटाइटिस ई का था। वो वाटर कंटेमिनेशन होती है वो जब इसमें सीवरेज शामिल हो जाता है, तो वो चूंकि जब कभी कभी यहाँ पे वाटर लाइन और सीवरेज लाइन एक साथ चलती हैं, वो लीक करके सक्शन के जरिए वो उसमें वाटर लाइन में चली जाती हैं। सो देयर वाज एन आउटब्रेक और एपिडेमिक हो गया था यहाँ पे। और हेपेटाइटिस ई कैन बी क्वाइट डेंजरस बिकॉज उसमें कुछ लोग जो है वो उनकी अमवात भी हुई थी, लेकिन ये जरूर है कि इसको कंट्रोल किया जा सकता है। ये ए और ई की बात हो गई, बी और सी जो ब्लड बॉर्न डिजीज होती है, ब्लड से आती है या ब्लड प्रोडक्ट से आती है या क्लोज बॉडी कॉन्टेक्ट से होती है। अच्छा, ये तो उसकी बात। दूसरा है, आप मौसम गर्मा में एक और चीज भी होती है, वो है फ्रूट जो होता है ना, फ्रूट को बड़े देख के और तरीके से खाना चाहिए, क्योंकि अगर ओवर राइप फ्रूट हो तो उसे भी
जी
उसमें चूंकि अब आप फॉर एग्जांपल आप वाटरमेलन ले लें, ठीक है, वाटरमेलन बहुत अच्छा फ्रूट है, लोगों को पसंद होता है, बड़ा बड़ा ठंडा होता है और इंसान बड़ा इंजॉय करते हैं उसको मौसम
गर्मा में,
लेकिन उसको देख के लेना चाहिए कि उसकी जो स्किन है वाटरमेलन की वो डैमेज ना हो, क्योंकि वो स्किन अगर थोड़ी सी भी डैमेज हो तो बैक्टीरिया के लिए वो एक मोटरवे बन जाता है, और वो चूंकि अंदर शुगर होता है तो बैक्टीरिया शुगर मीडियम में बहुत जबरदस्त ग्रो करते हैं, तो वो जब लोग ले लेते हैं तो मैंने कई लोग देखे इनको बहुत ज्यादा बीमार हो जाते हैं, और ये वाटरमेलन से इसको तरीके इसको ये ज्यादा पक्का नहीं होना चाहिए, उसकी स्किन जो है वो जो है डैमेज ओवर राइप नहीं होना चाहिए। एक ये, दूसरे बाकी फ्रूट्स भी हैं जैसे और किस्म के मेलन हो गए, वो भी जो है ना उसको जो बहुत नरम नहीं होने चाहिए, मेक श्योर कि देयर क्लीन और क्लीन सफाई से वॉश करके की जाए। इससे सैलड जो है, अगर घर में सैलड लेने हो तो उसको बहुत अच्छे तरीके से सोक करके साफ करके धो के, क्योंकि वो भी कंटेमिनेट होके बाहर से आते हैं। लेकिन सर्टनली जैसे मैंने पहले अर्ज किया था कि रेस्टोरेंट्स में जहाँ पर ये छोटे छोटे रेस्टोरेंट बने हैं वहाँ पर सैलड्स रायता और इस किस्म की चीजें ना खाई जाए, क्योंकि अपने भी डिजीज खरीदने के मुताबिक।
ओके डॉक्टर मिर्जा अली असहर साहब, आप ये बताइए कि मौसम गर्मा में कौन से लोग जो हैं वो ज्यादा वल्नरेबल होते हैं, उनको ज्यादा खतरा होता है मुख्तलिफ बीमारियों का?
सवाल ये है कि वल्नरेबल चाहे मौसम गर्मा हो चाहे मौसम सरमा हो, जो वल्नरेबल बीमारियों के लिए जो तबका होता है वो गरीब तबका होता है। पॉवर्टी इज द मदर ऑफ मेनी 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 प्रॉब्लम्स। तो हमारे यहाँ तो मैं जैसे डॉक्टर साहब अभी फरमा रहे थे तो मैं इसमें थोड़ा सा ये ऐड करूंगा कि बल्कि नट शेल में एक छोटी सी बात ये कहना चाहता हूँ कि जैसे हमने घर में अगर मिसाल के तौर पर मैं शहर में रहता हूँ, मेरे घर में अगर सालन है या मेरे घर में कोई फ्रूट है या मेरे घर में कोई चीज़ है मतलब खाने पीने की, तो मैं उसको प्रिजर्व करने के लिए या उसको मतलब ज्यादा दिन तक उसकी शेल्फ लाइफ को बढ़ाने के लिए मेरे पास एक तरकीब ये है कि मैं उसको फ्रिज में रखूंगा।
ठीक।
और या अगर मैं गोश्त ज्यादा ले आता हूँ या चिकन ज्यादा ले आता हूँ घर में तो मैं उसको लाके फ्रीजर में रखूंगा। तो एक तो ये है कि मैं अफोर्ड कर सकता हूँ फ्रीजर और फ्रिज लेना। तो हमारे यहाँ की जो 70-80% आबादी जो हमारे देहातों में रहती है वो बेचारे फ्रीजर और फ्रिज के ऐशी जो है वो मुतमिल नहीं हो सकते उसको अफोर्ड नहीं।
लेकिन डॉक्टर साहब बिजली का भी तो एक प्रॉब्लम है, लोड शेडिंग, फ्रिज भी तो हर वक्त काम नहीं करता।
18 घंटे की लोड शेडिंग अगर आ रही है तो आप उनको एक फ्रीजर अगर बांट भी दें, WHO वाले दे दें, यूनिसेफ वाले दे देंगे, सारे गांव के लोगों को एक एक फ्रीजर और एक एक फ्रिज दे दें तो वो बेचारे चलाएंगे किस चीज से वो, इसलिए कि उनके पास तो लाइट अवेलेबल ही नहीं है। तो बेसिकली जो प्रॉब्लम्स हैं तमाम से तमाम बीमारियों की जड़ जो है वो पॉवर्टी नंबर एक, और दूसरी बात है कि अन अवेयरनेस बीमारियों के बारे में, और तीसरी बात यह है कि जहालत और मतलब इलिटरेसी। ये तीन चीजें ये एक दूसरे के साथ आगे पीछे चलती हैं और ये इस तरह का डायरेक्ट विशेष सर्कल बन जाता है कि जो एक दूसरी चीज जो है वो दूसरी को पोटेंशिएट करती है, वो दूसरी वाली फिर दूसरी को पोटेंशिएट करती है, तो विशेष सर्कल में घूमते रहते हैं ये। तो अभी डॉक्टर साहब ने जो हेल्थ पॉलिसी के हवाले से बात की, मैं अगर आप इजाजत दें फिर दो तीन जुमले में इसके बारे में बोल दूं मैं
जी।
ये 2013 का जो इलेक्शन हुआ था, पाकिस्तान मेडिकल एसोसिएशन का मैं सेक्रेटरी जनरल हूँ, मैंने पाकिस्तान की तमाम पॉलिटिकल पार्टीज को, छोटी बड़ी जितनी भी पॉलिटिकल पार्टीज थी, उनको एक लेटर लिखा था और लेटर के साथ एक रिकमेंडेशन का एक मैंने पूरा डॉक्यूमेंट उनको बना के भेजा था कि हमारी आपसे रिक्वेस्ट ये है कि आप जब अपना मैनिफेस्टो बनाएंगे इस इलेक्शन के लिए, तमाम बड़ी छोटी पार्टियां, तो मैनिफेस्टो बनाएंगे तो उसके अंदर आप एक हेल्थ पॉलिसी भी बना के अपने मैनिफेस्टो में हेल्थ के बारे में भी कुछ लोगों से वादे करें और ये करें कि भाई आप जब आएंगे तो हेल्थ के लिए आप क्या करेंगे। तो फॉर्चुनेटली और अनफॉर्चुनेटली पीटीआई वॉज द ओनली पॉलिटिकल पार्टी के उन्होंने मतलब कि उसको रिस्पॉन्ड भी किया हमें, और उन्होंने अपनी हेल्थ पॉलिसी, डॉक्टर साहब ने बिल्कुल सही कहा कि उन्होंने अपनी एक हेल्थ पॉलिसी इलेक्शन से पहले दी थी, उस हेल्थ पॉलिसी को कराची में आके जहांगीर तरीन साहब ने अनवील किया था, मैं उस मीटिंग में मौजूद था। उसके बाद इस्लामाबाद में उन्होंने इन्वाइट किया, तो इस्लामाबाद में इमरान खान साहब मौजूद थे, बहुत बड़ा फंक्शन वहां पे हुआ था बजट में, और वहां भी मतलब है कि मैंने जाके कराची से जाकर उसको अटेंड किया था और अपनी कुछ गुजारिशात उनके साथ पेश की थी। जहां तक बजट का ताल्लुक है, डॉक्टर साहब की बात से ठीक है कि WHO की रिकमेंडेशन ये है कि 6% हमारे GDP का बजट में होना चाहिए, लेकिन मैं आपको शहनाज एक बात की बताऊं कि मैं चूंकि सिंध में रहता हूं और सिंध से मतलब मेरा ताल्लुक है, यहाँ की हुकूमत और यहाँ के हुक्मरान जो है वो हमारे मतलब लूप में रहते हैं, उनसे हमारी बातचीत होती है, तो हम जब भी उनसे बात करते हैं तो वो ये कहते हैं कि हमारे पास बजट की कोई कमी नहीं है, हमारे पास ये कि डॉक्टर्स नहीं मिल रहे हमें कि हम अपने गांव देहातों में और छोटे छोटे BHU और RHU जो है उसको मतलब फाल करने के लिए हमें डॉक्टर मिले, तो प्रॉब्लम ये है
शायद जाना नहीं चाहते डॉक्टर दूर दराज के इलाकों में।
8% जो बजट उनको मिल रहा है, अगर ईमानदारी के साथ और अगर अच्छी प्लानिंग के साथ अगर आप उसको खर्च कर लें तो देट इज मतलब बहुत इनफ तो नहीं है, लेकिन इट इज नॉट ए लेस बजट, मैं कहूँ छोटा बजट नहीं है वो, उसमें भी लोगों को और फर्क करें कि उस बजट में भी जो बजट मिलता है 0.7-0.8% मिलता है, उसमें अगर आप करप्शन के एलिमेंट को अगर आप उसमें से निकाल दें तो उसमें भी बहुत लोगों का भला आप करता है, अच्छी पॉलिसी बना के करप्शन का लेवल आप उसमें से निकाल दें और डेडिकेटेड लोगों को जमा करें और उनसे अगर आप सर्विसेज में आप लेते हैं तो ये बजट भी कम बजट नहीं होता है, इसका भी मतलब है कि हजम बहुत ज्यादा होता है इसका, लेकिन मसला वही मतलब घूम फिर के आ जाता है कि हमारा गवर्नेंस के इशू है और गवर्नेंस के इशू को जब तक आप टैकल नहीं करेंगे एज ए होल, खाली एक सूबे में या किसी एक शहर में या उसका मसला नहीं है, ये पूरे मुल्क का प्रॉब्लम है ये। बाकी दूसरी बात, जहां तक आपने कहा कि मतलब लोगों को तदाबीर क्या करनी चाहिए, तो तदाबीर यह है कि इसमें गर्मी का जो सीजन होता है इसके अंदर बैक्टीरिया की प्रोलिफरेशन बहुत ज्यादा फास्ट होती है इसमें, तो एक तो जो हमारे गांव देहात में जो लोग रहते हैं या मतलब शहरों में रहने वाले, तो चलो थोड़े बहुत मतलब है तो उनको सहूलियात होती है, गांव देहात वाले लोग हैं वो बिल्कुल उनके सर पे कोई साइबान नहीं होता है, तो गर्मी में खेतों में काम करना होता है उनको और उनके पास बिजली नहीं होती है, एक उनके पास शेल्टर्स नहीं होते, एक उनके मकान कच्चे होते हैं जिसकी वजह से उनके पास कोई प्रोटेक्शन नहीं होता, गर्मी बेसिकली चीजों को खराब करती है, गर्मी मतलब चीजों को ज्यादा बैक्टीरिया पैदा होते हैं, मुख्तलिफ किस्म के गैस्ट्रोएंटेराइटिस बहुत ज्यादा कॉमन होता है, टाइफाइड इसके अंदर बहुत ज्यादा कॉमन होता है और बहुत सारी ऐसी बीमारियां हैं जो गर्मी रिलेटेड, जिसमें स्ट्रोक का जिक्र डॉक्टर साहब ने बड़ी तफसील से किया, स्ट्रोक मतलब बहुत ज्यादा होता है हमारे यहाँ लोगों को और बाज़ औक़ात लोगों को ये पता भी नहीं है कि आमतौर पर हमारे यहाँ लू लगना कहते हैं, तो भाई वो आदमी घर से निकला, हमारे कुछ एरियाज ऐसे हैं कि जहाँ पे कंटिन्यूसली अब एक महीने के बाद जो टेम्परेचर है वहाँ का 50+ रहेगा, 48-50 रहेगा और उसके अंदर लोगों को अपने घर से बाहर निकलना है, घर से निकल के बाहर काम करना है, बाकी जो चीजें खाने पीने की खासतौर पर हमारे गाँव देहात के लोग दूध की बनी हुई चीजें या दूध से रिलेटेड जो चीजें होती हैं, दही होता है या ये होता है उसका इस्तेमाल करते हैं, जब गर्मी अगर ज्यादा होती है तो फिर उसके अंदर भी बैक्टीरिया बहुत ही ज्यादा तादाद में पैदा होता है, बहुत जल्दी प्रोसेस और दूध की चीजें बनी हुई जो होती हैं वो बहुत अच्छा कल्चर मीडिया बैक्टीरिया के पैदा होने के लिए और उसके अफजाइश के लिए एक बहुत ही अच्छा मीडिया है वो, जिसमें अगर बैक्टीरिया अगर ग्रो करता है तो बहुत फास्ट ग्रो करता है, उसकी वजह से गैस्ट्रोएंटेराइटिस, एक दफा गैस्ट्रोएंटेराइटिस की जिसको आप हैजा तो फिर कोरोना को कहते हैं हम, लेकिन गैस्ट्रोएंटेराइटिस को भी आप हैजे ही में शुमार करते हैं, उसमें जो जिस्म की नमकियात की कमी होती है, इलेक्ट्रोलाइट की कमी होती है, सबसे बड़ी चीज डिहाइड्रेशन होती है, तो इसमें अगर दवा तो अपनी जगह पे काम करती है लेकिन अगर पेशेंट को किसी को हो गया है तो सबसे बड़ी जो है उसमें लोगों को ये तालीम दी जाए, लोगों को ये शऊर दिया जाए कि अगर खुदा ना खासा किसी को वॉमिटिंग बहुत ज्यादा एक्सेसिव हो रही है, किसी को बहुत ज्यादा डायरिया हो रहा है, वाटर का लॉस अगर बॉडी में से हो रहा है, तो सबसे चीप और सबसे सस्ती चीज जिससे कि मतलब उसको फौरी तौर पे रिलीफ भी मिल सकता है और वो ट्रीट भी कर सकते हैं उसको, वो एक ORS है और ORS बहुत ज्यादा महंगी चीज नहीं है, मतलब ORS इज वेरी सिंपल,
बिल्कुल ये इसकी साशे जो है वो तो
बांग्लादेश के एक साइंसदान ने, किसी डॉक्टर ने इजाद की थी और उसने इंसानियत के ऊपर बहुत बड़ा एहसान किया, एक बहुत सस्ती दवा, सस्ती चीज उसने बना के फरियाद करके लोगों को दे दी, और इससे आप लाइफ सेव कर सकते हैं। अगर जब तक आप अस्पताल ले जाएं, जब तक आप ड्रिप लगाएं, जब तक आप उसको वाटर उसका बैलेंस करें, उस तक अगर आप बहुत ज्यादा तादाद में उसको आ रहे हैं अगर खिलाते रहे पेशेंट को, तो एटलीस्ट वो पेशेंट जो है मरने से बच जाएगा। वो तो ये एक ऐसा पैगाम है कि जिसको मैं समझता हूँ कि हमें आम करना चाहिए, और अपने गांव देहात के लोगों को जिनको मतलब मेडिकल केयर का एक्सेस नहीं है, जिनके पास हॉस्पिटल नहीं है, जिनके पास मतलब ट्रेंड स्टाफ नहीं है, ट्रेंड टेक्नीशियंस नहीं है, ट्रेंड मतलब पैरामेडिक्स नहीं है वहाँ पे, और हॉस्पिटल में अगर वो जाते भी हैं तो ना वो डॉक्टर होता है, ना वो नर्स होती है, ना कोई दवाइयाँ होती हैं, मतलब अगर एक चीज है तो दूसरी चीज नहीं है। तो जहाँ ये है तो वहाँ कम से कम लोगों को ये पता होना चाहिए कि इमरजेंसी सूरत हाल में क्या करना है। तो अगर फर्स्ट करें गैस्ट्रोएंटेराइटिस किसी को होता है, या किसी को हैजा है, या कॉलरा है, या जिसको हम जो वोमिटिंग डायरिया वगैरह होता है, पेचिश अगर किसी को होती है, तो उसका सबसे बेस्ट तरीका ये है कि लोगों को हम ये एजुकेट करें कि वो अपने घर में थोड़ा बहुत जखीरा जो है वो ORS का रखें, और उसको बना के उस मरीज को पिलाना शुरू करें, तो ये उसके लिए बहुत ज्यादा बेहतर।
बिल्कुल ओके डॉक्टर हादी साहब, ये आप बताइए कि जब बच्चों की हम बात करते हैं तो वो मौसम गर्मा में उनको कौन कौन सी बीमारियों का खतरा रहता है, और उससे बचाव जो है वो किस तरह मुमकिन है?
जी जी बिल्कुल, सबसे पहले तो उनको जो है वो गर्मी से बचाते खुद बचाने का बहुत जरूरी है कि उनको बताया जाए, उससे कि वो ज्यादा एक्सपोज ना हो, ज्यादातर धूप में, और स्पेशली मिडल ऑफ द डे या आफ्टरनून को बाहर ना हो धूप में, क्योंकि उनको गर्मी लगती है। तो बच्चे होते हैं, खेलते हैं, उनको तो पता नहीं लगता, और उनको जो है हीट स्ट्रोक या हीट एग्जॉस्टन हो सकती है। हीट एग्जॉस्टन ज्यादातर ये जुलाई अगस्त के महीने में होती है, हीट स्ट्रोक जो होता है वो जून के महीने में ज्यादा होती है, जो कि ड्राई हीट होती है
जी।
एक तो ये बात है, दूसरा ये है वाटर बॉर्न डिजीजेस के लिए वो बड़े वल्नरेबल हैं, जिसमें कि कॉमन डायरिया फॉर एग्जांपल, इकोलाई फॉर एग्जांपल, और अमीबायसिस जो कि अमीबिक डिसेंट्री अमीबिक डायरिया, ये भी हो जाता है उनको, ये सब ये उससे होता है, ये कंटेमिनेटेड वाटर से होता है, तो ये ज्यादा वल्नरेबल होते हैं उसके लिए। एक चीज जो डॉक्टर साहब ने फरमाई थी अभी, ये ORS के लिए या पीडियालाइट, ये बहुत अच्छी चीज है, लेकिन जहां पर ये ना हो, या अब मतलब है कि वो लोग हैं ऐसी जगह जो कि नजदीक ना हो केमिस्ट या ड्रगिस्ट नजदीक ना हो गांव में या देहात में, सबसे आसान तरीका ये है कि अगर उनके घर में नमक हो, उनके घर में थोड़ी सी शुगर हो, और उनके घर में कोई नींबू हो, तो नींबू पानी वो खुद बना सकते हैं। एक जग में नींबू निचेड़ लें, उसमें थोड़ा सा शुगर डाल लें और थोड़ी सी सॉल्ट डाल लें, वो खुद ही ORS बन जाता है। तो ये नींबू पानी भी लोग इस्तेमाल कर सकते हैं, और बच्चों को पसंद भी होता है। एक ये है, दूसरी बात ये डॉक्टर साहब ने भी थोड़ी देर पहले बात की थी बजट की, और उसके ये भी बात की थी कि
डॉक्टर हादी साहब कते कलामी माफ,
इसको जरा एक सेकंड
प्लीज, अगर आप पॉलिसीज और बजट को छोड़ दें यहाँ पे और बीमारियों पे हम बात करें, क्योंकि 25 मिनट रह गए हैं शो में, और हम कोशिश कर रहे हैं कि हमारी फोन लाइन बहाल हो, और मौसम गर्मा की बीमारियों से मुतल्लिक हमारे अगर कोई लिसनर्स में से कोई सवाल करना चाहें तो वो भी हम लें। तो आप प्लीज वही अपनी गुफ्तगू बच्चों की बीमारियों से मुतल्लिक अगर जारी रखें।
जी बिल्कुल ठीक है, तो उनमें एक तो हेपेटाइटिस ए और हेपेटाइटिस ई, ये बच्चों में हो सकती है, तो किसी मौसम में भी हो सकती है, और ये गर्मी हो सर्दी हो, स्पेशली अगर जो शहरों में या अर्बन इलाकों में अगर स्विमिंग पूल इस्तेमाल करें उसमें हो सकती है, ठीक है ना जी। दूसरी बात जो है, इनको जो है रेस्पिरेटरी इन्फेक्शन भी हो सकते हैं, ये तो खैर अगेन भी क्योंकि बच्चे वल्नरेबल होते हैं, स्पेशली जो डॉक्टर साहब ने जैसे फरमाया था कि ये जो पुअर फैमिलीज के जो बच्चे होते हैं वो ज्यादा वल्नरेबल होते हैं, उनको वैसे भी मैल न्यूट्रिशन होती है, उनको आयरन की डिफिशियंसी होती है, आयरन डिफिशियंसी होती है, उसके अलावा दूसरे वाइटामिन की डिफिशियंसी होती है, तो वो वैसे भी वल्नरेबल होते हैं, तो वो अगर उनको ये बाकी बीमार इलाका हो जाए तो काफी गरीब जो है उसके साथ बीमार हो जाते हैं।
ठीक ओके,
उनकी मेंटल और उनकी फिजिकल डेवलपमेंट बड़ा असर पड़ता है।
ठीक ओके, एक कॉलर है वसीम अचकजई बलोचिस्तान से, उनका सवाल लेते हैं डॉक्टर साहब, के उनका सवाल क्या है। जी अस्सलाम वालेकुम वसीम साहब।
जी वालेकुम अस्सलाम। डॉक्टर साहब से मैं ये पूछना था कि पिछले साल मुझे तकरीबन टाइफाइड हुआ था
जी,
और इसकी मतलब इसका सही नहीं हो रहा था, डॉक्टर साहब जो थे मेरे को दवाइयां दे रहे थे
जी, तो सवाल आप
कराची में चला गया, कराची में मेरे ट्रीटमेंट हुई, अभी ये इसके लिए मुझे क्या हिफाजती तदाबीर इख्तियार करना चाहिए टाइफाइड के हवाले से?
जी, टाइफाइड के हवाले से डॉक्टर अली अजहर साहब आप जवाब देना चाहेंगे, इनको एहतियाती तदाबीर क्या करने चाहिए कि दोबारा इनको टाइफाइड ना हो?
एक दफा जो टाइफाइड आपको हुआ था तो वो तो ट्रीट हो गया ना आपका, टाइफाइड से तो आप फ्री हो गए, मतलब वो इन्फेक्शन अब तो नहीं है, टाइफाइड का बुखार और जो जो आपको जो लगा था उसका तो आपने ट्रीटमेंट कर लिया, तो पहली बात ये हो गई। दूसरी बात ये है कि आप टाइफाइड जिस तरीके से फैलता है, जैसे अभी डॉक्टर साहब भी बात कर रहे थे, हमने भी बात की है, तो टाइफाइड के जरासीम आमतौर पर मतलब पानी के थ्रू आते हैं और वाटरबॉर्न डिजीज है, तो उस पानी अगर आप उबाल के पिए और पानी को अगर आप एहतियात करेंगे, जैसे कि अभी इस शो में बात हो रही है इतनी देर से, तो उसमें कोई वजह नहीं है कि टाइफाइड दोबारा खुदाना खासा आपको हो। वीकनेस टाइफाइड के बाद हो जाती है, उसके लिए तो वाइटामिन लें और बैलेंस गुजा खाएं, और उसके बाद ये पानी का इस्तेमाल ज्यादा रखें, साफ पानी का इस्तेमाल और मशरूबात का इस्तेमाल ज्यादा रखें, ताकि आपके जिस्म में जो है पानी की कमी ना हो और आपका बॉडी का रेजिस्टेंस जो है वो कम ना हो। देखिए बॉडी रेजिस्टेंस जब कम हो जाता है, कुव्वत मुदाफियत कम होती है, तो वैसे भी फिर ये कोई बीमारियां हमला करती हैं, तो आदमी की अपना जो रेजिस्टेंस लेवल है वो अगर कम हो तो फिर वो बीमारी का मुकाबला करने के काबिल नहीं रहता है।
ठीक,
तो
ओके,
आप बैलेंस अपनी डाइट रखें और मतलब पानी वाली बाल कितने ले एहतियात है, इसके अलावा और कोई एहतियात नहीं।
ओके डॉक्टर हादी साहब, मौसम गर्मा में कई सालों से हम देख रहे हैं जैसे ही वो शुरू होता है पाकिस्तान में और ख़ास तौर पर सूबा बलूचिस्तान में डेंगू फीवर जो है उसकी उनके मरीजों की तादाद में एक इजाफा हमें नज़र आता है, इसकी क्या वजह है और डेंगू फीवर से बचाव का तरीक़ेकार क्या है?
डेंगू फीवर एक्चुअली गर्मी में
जी डॉक्टर हादी साहब
गर्मी गर्मी गर्मियों के एंड में होता है
जी, एक मिनट मेरे ख्याल में जी जी जी
हेलो
जी जी आप बात करें,
जब बारिशें होती हैं तो उसके बाद जब पानी खड़ा होता है उस वक्त डेंगू फीवर का ज्यादा इस्तेमाल होता है, और जो डेंगू फीवर जनरली स्पीकिंग गंदे पानी और कंटेमिनेटेड वाटर में नहीं होता, लेकिन लोगों के घरों में जहाँ पर ज्यादा कंटेमिनेशन नहीं हो सकती और जहाँ पर वैसे साफ पानी खड़ा हो जाता है, वहां पर डेंगू फीवर जो है उनकी लार्वी जो होते हैं वो ऑलरेडी होते हैं और वो अफजाइश पाते हैं और वो जाके फिर डेंगू मस्कीटो में बदल जाते हैं, और लोगों को जब वो काटते हैं तो वो डेंगू वायरस उनको ट्रांसफर कर देते हैं। तो ये ज्यादातर वहां जब होता है बारिशों के मौसम में या बारिशों के बाद। दूसरा ये है कि लोग चूंकि अपने पौधों को और अपने जो घर के जो दालान हैं या उनके ड्राइववेज हैं उनको पानी से धोते हैं, जो कि बड़ी अच्छी बात है, लेकिन उसको ड्राई करना फिर बड़ा जरूरी है। और पौधे जब होते हैं उनमें पानी नहीं खड़ा होना चाहिए, कहीं पे भी पानी जो है जहाँ खड़ा हो वहां पे डेंगू जो है उसकी मस्कीटो की जो है वो अफजाइश होगी, उसके लार्वी होंगे और वो डेंगू वायरस क्योंकि वो कैरी करते हैं तो डेंगू जो है वो लोगों को होगी।
ओके ठीक,
इसका जो है यही तदारक है कि इसके ये जो है ना इसके खिलाफ ये किया जाए।
सही है, ओके।
दूसरा
जी 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 प्लीज
के बारे में सिर्फ मैं एक अर्ज करना चाहता था वो ये है कि जरूरी है कि क्लीन फूड और क्लीन वाटर हो, जैसे कि डॉक्टर साहब ने अभी फरमाया, लेकिन इसके अलावा टाइफाइड का जो जिस साहब ने बलूचिस्तान से क्वेश्चन किया था वो उसका एक और भी है कि वो टाइफाइड की एक सालाना एक उनको इम्यूनाइजेशन भी हो सकती है, वो कुछ टैबलेट्स मिलते हैं टाइफाइड के लिए, उसको वीवीटैक बोलते हैं, वो एक दफा ले लें तो एक उसका सीजन गुजर सकता है विदाउट अ लॉट ऑफ ट्रबल, लेकिन वो 100% फूल प्रूफ नहीं है, उसके बावजूद भी टाइफाइड हो सकता है, लेकिन उससे टाइफाइड का जो असर होता है वो थोड़ा सा ज़ायल हो सकता है।
ओके, एक और कॉलर है दीर से हिदायतुल्लाह साहब जी, अस्सलाम वालेकुम।
हाँ वालेकुम सलाम, मेरे सवाल है वो गर्मियों में मेरे पाँव के तलवे जो बहुत गर्माइश होती है, तो वो पानी में हत्या इस तरह के पानी में रख के जो है फिर थोड़ा जो तो कोई इलाज बताएं तो शुक्रिया
जी। डॉक्टर अली अजहर साहब आप जवाब देना चाहेंगे इसका?
हाँ बस ये कुछ लोगों को होता है गर्मी में
जी,
इसको कुछ
कोई खास वजह है इसकी,
मेडिसिन कहते हैं जो बर्निंग फीट सिंड्रोम भी कहते हैं इसको, मतलब कि बर्निंग फीट होती है, और कुछ लोग इसका इलाज जो है वो कैल्शियम की टेबलेट से करते हैं, कुछ लोग इसी तरह से करते हैं, लेकिन आई थिंक ये गर्मी के मौसम में कुछ लोगों के साथ ही नेचुरल वो होती है, लेकिन एग्जैक्टली कोई इसका कोई खास इलाज अगर इस वक्त कोई है, इसलिए कि मेरी फील्ड में एनेस्थेटिस्ट हूँ बुनियादी तौर पर,
میں انستھیزیا کرتا ہوں تو میں میڈیسن کی پریکٹس نہیں کرتا. میں تو اس وقت اگر میڈیسن کی کوئی ڈاکٹر اگر آپ سے کسی ڈاکٹر سے رجوع کریں گے یا کسی فزیشین سے رجوع کریں تو وہ میرے خیال میں زیادہ مناسب بتا سکتے ہیں وہ, لیکن اس کا کوئی خاص ایسا کوئی علاج نہیں ہے. بس ٹھنڈی چیزوں کا استعمال کریں اور پانی کا استعمال زیادہ کریں تاکہ آپ کو ڈی ہائیڈریشن نہ ہو.
اوکے, ایک اور ہمارے پاس سوات سے لخت زادہ نے کال کی ہے لیکن ان کی لائن جو ہے وہ ڈراپ ہو گئی ہے. اس وقت ایک ہی لائن ہمارے پاس ہے جس پہ کہ ہم باری باری اپنے کالرز کو لے سکتے ہیں. نیکسٹ, اوکے, سوات سے بخت زادہ نے دوبارہ کال کی ہے. جی بخت زادہ صاحب, سوال آپ کا. جی السلام علیکم.
السلام علیکم.
وعلیکم السلام. جی
آپ کو اور دونوں ڈاکٹر صاحبوں کو میرے طرف سے دعا سلام قبول ہو.
شکریہ. جی سلام آپ کا.
وعلیکم. ڈاکٹر صاحب کے میں آپ کو چند باتیں بتانا چاہتا ہوں.
جی.
کہ ہمارے یہاں ایک تو واٹر میلن کے بارے میں آپ نے بات کی تھی تو ساتھ میں یہ اتنے زیادہ دستیاب نہیں ہے. دوسری بات یہ ہے کہ ویجیٹیبل میں اور اپنے فروٹس میں جو آپ بات کر رہے ہیں تو سارے ہر 20 دن بعد ان پہ اسپرے کیا جاتا ہے, اور اسپرے سر آپ لوگوں کو پتا ہے کہ انجریس فار ہیلتھ ہے, تو ان کے لیے ہم لوگ کیا کیا ان کے کیا تدبیر کریں. نمبر 3 یہ ہے کہ ہم لوگ اسپرنگ کے پانی استعمال کرتے ہیں چشمے کے.
ٹھیک, وہ تو میرے خیال میں وہ ہوتا ہے صحت مند.
ان کے لیے کیا تدبیر ہم لوگ اختیار کریں؟
جی ڈاکٹر ہادی صاحب.
جی سر, اگر یہ اسپرنگ واٹر استعمال کرتے ہیں, اسپرنگ واٹر تو یوزلی بہت صاف ہوتا ہے اور صحت مند ہوتا ہے, لیکن اس کو ظاہر ہے اس کا ٹیسٹ کرنا بھی ضروری ہے کیونکہ ایسا نہ ہو کہیں سے کنٹامینیشن شامل ہو گئی ہو. اگر آبادی کے قریب ہے اسپرنگ تو اس کا ٹیسٹ کرنا ضروری ہے, اور یہ این آئی ایچ لیبورٹری ہے اسلام آباد میں, وہ یہ ٹیسٹ کر لیتی ہے. نمبر 1. نمبر 2 میرے خیال میں انہوں نے فروٹ کی بات کی تھی کہ اس کے اوپر اسپرے ہوتا ہے, یہی بات کی تھی نا.
ہاں جی.
اچھا بات یہ ہے کہ یہ کافی بڑا پرابلم ہے, انفارچونیٹلی اس سے لوگ اس سے زیادہ جو ہے اویئر نہیں ہوتے, اور اس سے لوگوں کو کافی تکالیف ہو سکتی ہیں کیونکہ یہ ٹاکسک ہوتی ہیں. اور یہ اسپرے جو ہے نا, یہ اس کو پرزرو کرنے کے لیے فارمرز کرتے ہیں, اور اس کی افزائش کے لیے لوگ کرتے ہیں. جو یہاں پر اس میں کوئی کیڑا لگتا ہے یا کوئی بھی پیسٹ ہوتا ہے اس کے لیے لگتے ہیں, لیکن وہ انسان کو بھی تکلیف دے سکتا ہے. تو یہ جو فروٹس ہوتے ہیں جہاں سے بھی آتے ہیں, اسپیشلی یعنی ان کے علاقے سے, سوات کے علاقے سے, مختلف قسم جیسے خوبانیاں ہو گئیں یا یہ جو ہے کہنا پیر ہو گئے یا سیب ہو گئے, ان پر اسپرے ہوتا ہے. تو یہ جو ہے ان سے تار تو یہ ان کو اچھی طرح سے دھویا جائے اس سے پہلے کہ اس کو انسان کھائے, کیونکہ یہ ظاہر ہے وہ تو کیمیکلز ہوتی ہے, وہ انسان کو تکلیف دے سکتی ہے.
اوکے, تو اچھی طرح ان کو دھونا چاہیے.
کمیونٹی میں ٹاکسک ریئیکشن بہت سارے ہوتے ہیں.
رائٹ, اوکے. میاں والی سے مرید خان صاحب. جی السلام علیکم.
کہ بھائی موٹا موٹا جو ہے حساب کیا کریں, باریکی میں مت جایا کریں, ہمیں جو ہے ہمیں ڈرائیں مت. تو میں یہ کرنا چاہتا ہوں کہ یہ جو ہیٹ سٹروک ہے, گرمیوں میں ہم ذمہ دار لوگ ہیں, دھات میں کام کرتے ہیں دھوپ میں, ہیٹ سٹروک سے بچنے کا کیا طریقہ ہے؟ اور دوسرا یہ ملیریا جو ہے, اس کا آسان اور سستا علاج کون سا ہے؟ گرمیوں میں زیادہ ملیریا ہوتا ہے.
بالکل, اوکے, بہت اچھے آپ نے کوسچن کیے ہیں. اگر اس کا جواب جی آپ دونوں میں سے ڈاکٹر صاحبان میں سے کوئی بھی دے دے, ہیٹ سٹروک سے کس طرح بچا جا سکتا ہے اور ملیریا سے کس طرح بچا جا سکتا ہے؟
جی میں عرض کر دیتا ہوں.
جی
سب سے پہلے تو یہ ہے کہ گرم اس سے ہیٹ اسٹروک سے بچنے کا تو آسان طریقہ یہ ہے کہ انسان مڈل آف دا ڈے یا درمیانی حصہ جو دن کا ہوتا ہے اس میں دھوپ میں نہ جائے. اب فارمرز کو یا کسانوں کو تو جانا پڑتا ہے, ضروری ہے کیونکہ ان کا کام یہی ہوتا ہے. اب یہ جو میاں والی سے میں جانتا ہوں وہاں کے ابھی اپریل کے آخر میں یا مئی کے شروع میں کٹائی شروع ہو جائے گی اس کی گندم کی. اس کے بعد جو ہے 2-3 مہینے کھیتوں میں کوئی خاص کام نہیں ہوتا, تو وہ یہ ضرور کرتے ہیں کہ وہاں پر یہ ہل چلاتے ہیں اور کھیتوں کو صفائی کرتے ہیں وغیرہ وغیرہ, یہ سارے کام ہوتے رہتے ہیں. لیکن اگر یہ بالکل ٹاپ آف دا ڈے جو ہوتا ہے جس میں کہ گرمی زیادہ, اس وقت یہ بچ کے رہیں, چھاؤں میں بیٹھیں یا چھاؤں میں رہیں, ایک نمبر 1. نمبر 2 اس سے بچنے کے ایک یہ طریقہ ہے کہ پانی بہت زیادہ پئیں.
بہت زیادہ پانی پیئیں اور ٹھنڈا پانی پیئیں اور اپنے کو ہائیڈریٹ رکھیں تاکہ جسم سے پانی نہ نکلے. کیونکہ ایک گرمی میں ایک انسان کا ہمارے موسم میں, ہمارے ملک کے گرمی کے موسم میں ایک ایڈلٹ انسان یا ایک یو نو بڑا جو ہوا ہو اس کا جو ہے تقریباً 2.5 سے 3 لیٹر پانی صرف اس کے پسینے سے نکل جاتا ہے. تو یہ ضروری ہے کہ وہ پانی بہت سارا پیے, اس میں اگر نمک تھوڑا ملا لیں, تو بہتر ہوگا. ہاں یہ ضروری کہ اس کو بلڈ پریشر نہ ہو, ایسا نہ ہو کہ بلڈ پریشر ہو اس کو نمک ملاتا رہے تو پھر بلڈ پریشر بڑھ سکتا ہے. ایک تو یہ ہے کہ وہ بلڈ پریشر اس کے علاوہ اس کو چاہیے کہ نمک ملائے, اس میں پانی بہت زیادہ پیے. دو کم از کم انسان کو اس موسم میں 4-5 لیٹر پانی کی ضرورت ہوتی ہے 24 گھنٹے میں. تو ایک تو یہ بات ہو گئی. دوسری بات انہوں نے ملیریا کی تھی,
ملیریا
سے بہتر تدارک کا تو یہی ہے نا کہ اس کی تدارک یہ کہ جہاں پر بھی جوہر ہو, جہاں پر بھی پانی کھڑا ہو اس کے یا تو قریب میں انسان ہو یا جوہروں سے یا پانی یا کھڑا ان سے جان چھوڑائے, وہ کسی طرح وہ پانی ڈرین کر لے. کیونکہ جہاں دیکھیں یہ اب یہ تو یہ ایک انسان تو نہیں کر سکتا, یہ لوکل اتھارٹیز کا یا لوکل گورنمنٹ کا ان کا کام. یہاں پر صرف گورننس کی بات آ جاتی ہے, جیسے ڈاکٹر علی اظہر نے فرمایا تھا کچھ دیر پہلے, یہ پھر گورننس آ جاتی ہے. اس میں پھر جیسے اس میں ڈینگی کا جو ہے اس کے بھی اس میں بھی گورننس آتی ہے. اس میں بھی جو ہے پنجاب گورنمنٹ فار ایگزامپل یا اینی ادر گورنمنٹ ان کا کام ہے کہ جہاں پر ڈینگی کی افزائش ہوتی ہے وہ ان کو ختم کرے, ان کی لاربیسائڈ اسپرے کرے, ان کو ختم کرے. اسی طرح اس میں یہ باقی مسکیٹو اس کے ناپلیز مسکیٹو جو کہ وہ پھیلاتی ہیں ملیریا پھیلاتی ہیں اس کا بھی یہ ہو سکتا ہے. تو یہ ضروری باتیں ہیں.
okay.
تو علاج ہے وہ تو ڈاکٹر ہوتے ہیں وہ تو علاج کر سکتے ہیں اس کا. جی
ٹھیک. اوکے okay. ایک اور کالر ہیں کوہاٹ سے شاہنواز صاحب. جی السلام علیکم.
وعلیکم السلام شناز نفیس صاحب, میں پہلے تو دونوں ڈاکٹر صاحبان کو سلام پیش کرتا ہوں. جی میرا کوشچن ہے جی کہ میں اکثر اوقات گرمیوں میں میرے ناک سے خون بہنا آتے ہیں جی. دوسرا یہ کہ گرمیوں میں میرے آنکھیں جو ہے اکثر سوزش کرتے ہیں, درد تھوڑا بہت درد کرتا ہے. تھوڑا بہت علاج بھی کیا ہے میں نے لیکن ان سے میرا تو کوئی شفا نہیں ہوا ہے. اکثر گرمیوں میں مجھے تکلیف بہت زیادہ ہوتا ہے جی.
ٹھیک اوکے.
اور شہناز نفیس صاحب, دوسرا سوال میں آپ سے پہلے صاحب سے پوچھنا چاہتا ہوں کہ میرا یہ موبائل نمبر جو ہے یہ تو یو فون کا نمبر ہے جی. اگر جس طرح پاکستان میں جو یہ پی ٹی سیل والے جو نمبر مفت پیکج وغیرہ دیتے ہیں نا, جس طرح میں نے یہ سپر کارڈ کا استعمال کیا ہے, اگر آپ یو فون والوں کے ساتھ اتنا جس طرح
یہ میرے خیال میں مینجمنٹ سے بات کرنی پڑے گی. بالکل مینجمنٹ جو ہے ان سے ہمیں بات کرنی پڑے گی کہ اگر وہ کچھ اس حوالے سے کر سکیں تو پھر ہم ضرور اناؤنس کریں گے اگر وہ ایسا کچھ کرتے ہیں. بہت شکریہ ڈاکٹر علی اظہر صاحب. انہوں نے شاید الرجیز کی بات کی ہے کہ ان کی آنکھوں میں درد ہوتا ہے یا اس سے پانی نکلتا ہے گرمیوں میں اور ناک سے ان کا خون جو ہے وہ بہتا ہے, تو اس کا کیا یہ وجہ کیا ہے اور کیا علاج ہے؟
تو ایسے ریسرچ کی کچھ وجوہات ہوتی ہیں. پہلی بات تو یہ کہ کسی ENT کے اچھے اسپیشلسٹ کو دکھا کے اس وجوہات کو ایکسکلوڈ کر لیں, یہ کہ اگر ہو سکتا ہے کہ ان کی جو وینز سے بلیڈ کرتی ہیں اس کے اندر کوئی پرابلم ہو یا یہ ہائپر ٹینشن ہو ان کو, تو ہائپر ٹینشن جب گرمی کی وجہ سے بلڈ پریشر بڑھتا ہے تو اس کی وجہ سے پھر وہ ایک دم سے جو وینز ہوتی ہیں وہ پھٹ جاتی ہیں اور اس وجہ سے خون آنا شروع ہو جاتا ہے. لیکن یہ کہ جب ایک تو گرمی سے بچاؤ کریں, اوبیسلی اس میں یہ ہوتا ہے کہ پرانے زمانے میں لوگ کرتے تھے کہ کسی کو اگر ایپیسٹیکسس ہو گیا ہے ناک سے اگر خون آنا شروع ہو گیا تو اس کو فوراً سر پہ برف رکھ دیتے تھے یا سر پہ پانی وانی ڈالتے تھے. تو پرانے زمانے کا وہ اچھا طریقہ تھا کہ اس سے وقتی طور پہ رک جاتا تھا وہ, لیکن اس میں یہ کہ ان کو یہ ہونا چاہیے کہ جس وقت یہ ہو جائے اس کی پھر تدارک کیا ہے کہ ایک تو یہ سائے میں ہو جائے ریلیکس ہو جائے, ان کا اگر کوئی شرٹ کے بٹن وٹن جو ہے اس کو اوپر سے اس کو کھول کے اپنا گلا والا جو ہے اس کو کر کے اور اپنے آپ کو ریلیکس کر دیں اور مطلب اور اس کو پریشر نہ دیں, مطلب پریشر اگر دیں گے اس سے وہ بلڈ اندر ہی اندر جا کے اور وہ ان کے حلق میں جا کے ان کو چوک کرے گا. بہت سے لوگ کیا کرتے ہیں کہ بلڈ آ رہا ہوتا ہے اس کو جو ہے وہ آگے سے بند کر دیتے ہیں, اور اس کے بعد جو بھی اویلیبل ہیلپ ہے ان کو میڈیکل کی کسی بھی جگہ پہ ایکیوٹ کنڈیشن میں جس وقت یہ صورتحال ہوتی ہے تو اس وقت ان کو میڈیکل کی ہیلپ ان کو لینی چاہیے. दूसरी बात जहाँ तक आंखों का इनको सोजिश का ताल्लुक है तो ये भी गर्मियों की बीमारी है, कभी कभी तो ये वबाई शक्ल इख्तियार कर लेती है कि पहले वो सोजिश वायरल आंखों के इन्फेक्शन होते हैं, उसके बाद बैक्टीरिया उसमें शामिल होता है, उसमें फिर आंखों में कीचड़ आना शुरू हो जाती है, आंखों में गंद आती है, पानी आता है और जनरली खारिश उसमें होती है। तो उसको ये कि सादे साफ पानी से आंखों को सुबह से लेकर शाम तक कई मरतबा पानी को धोएं और धूप से और दर्द से उसको बचाने के लिए ये कोई चश्मा वगैरह उसके ऊपर, अगर इनका नजर का चश्मा नहीं है तो ये कोई सन ग्लासेस वगैरह का इस्तेमाल कर सकते हैं, खासतौर पे घर से बाहर निकलने में या धूप में जाने में, तो उससे इनको काफी इफाका इनको रहेगा।
ओके, पेशावर चलते हैं। ओके, पेशावर चलते हैं। साहिबजादा हनीफ साहब, आपका सवाल। अस्सलाम वालेकुम।
अस्सलाम वालेकुम चैनल नसीम साहब जी, मैं ये आप डॉक्टर साहब से पूछ रही थी, ये आखिर ये गर्दन तोड़ बुखार क्या चीज है और ये किस वजह से जी होता है जी?
ओके,
मेरे जहन में ये सवाल।
ठीक है, डॉक्टर हादी साहब जी।
जी, गर्दन तोड़ बुखार जो होता है ये एक किस्म का बैक्टीरिया है, उससे एक नहीं बल्कि बहुत किस्म के बैक्टीरिया है, लेकिन ज्यादा आम बैक्टीरिया जो है उसमें है मेनिंगोकॉकस होता है, मेनिंगोकॉकस बैक्टीरिया, उससे गर्दन तोड़ बुखार होता है और कभी कभी इसके जो है एपिडेमिक्स भी होते हैं बाज़ मुल्कों में। यहाँ पर जब मैं मेडिकल स्टूडेंट था 60s में, उसमें किंग एडवर्ड मेडिकल कॉलेज में, तो उस वक्त एक वबा फैली थी गर्दन तोड़ बुखार की। तो ये मेनिंगोकॉकस एक बैक्टीरिया होता है, उससे होता है। इसी तरह और भी मुख्तलिफ किस्म के हीमोफिलस से हो सकता है, इकोलाई से हो सकता है, बहुत सारी जरासीम है जिससे गर्दन तोड़ बुखार हो सकता है, लेकिन वायरस से भी हो सकता है, मुख्तलिफ किस्म के वायरसेस भी गर्दन तोड़ बुखार कर सकते हैं। तो वायरल मेनिंजाइटिस एंड बैक्टीरियल मेनिंजाइटिस, बैक्टीरियल मेनिंजाइटिस में अलावा उसके मेनिंगोकॉकस के ट्यूबरक्लोसिस भी मेनिंजाइटिस भी हो सकती है, टीबी से भी मेनिंजाइटिस हो सकती है, ये गर्दन तोड़ बुखार कर सकते हैं। और इनका जाहिर है हर एक का इलाज मुख्तलिफ होता है, उनकी बैक्टीरिया की अलग होती है, ट्यूबरक्लोसिस की अलग होती है, वायरस की अलग होती है, इस तरह है।
ठीक है, ओके। बुनेर से जाकिर खान साहब जी, अस्सलाम वालेकुम।
अस्सलाम वालेकुम जी।
जी
डॉक्टर साहब से एक क्वेश्चन है
जी,
कि मैं जब शाम के बाद नहाता हूँ तो मुझे कुछ बहुत ज्यादा ठंड लगती है, मेरा दिल जो है ना वो कपकपाने लगता है।
अच्छा।
क्या वजह है
जी? डॉक्टर अली मिर्जा साहब,
शाम के बाद ना आया करें, शाम से पहले ना लिया करें।
ओके,
शाम को इनको पता है कि शाम को नहाने से के बाद शाम से पहले मैं जिस टाइम पे नहीं लगती तो उस टाइम पे नहा ले, ऐसी कोई मजाक का सा दिवाली नहीं है,
शादी हो गई है,
बुरा ना माने। हाँ, मजाक कर रहा हूँ, बुरा ना माने, लेकिन एक ये अगर इनको ज्यादा सर्दी लगती है या ज्यादा इनको अगर ये होती है तो ये इनको अपना टेस्ट कराना चाहिए। हो सकता है खुदाना खास इनके साथ कोई थायराइड हाइपोथायराइड का कोई प्रॉब्लम हो इनके साथ, तो उसमें हीट इंटॉलरेंस हो जाता है, कोल्ड इंटॉलरेंस उसके अंदर हो जाता है, तो इनको थायराइड का टेस्ट करना चाहिए। और ये जिस इलाकों में रहते हैं वहाँ पे थायराइड के प्रॉब्लम्स जो हैं वो ज्यादा हैं, इसलिए कि वहाँ पे आयोडीन वगैरह नहीं मिलती है और फिश वगैरह ये लोग नहीं खाते हैं, तो आयोडीन डेफिशिएंसी की वजह से थायराइड के प्रॉब्लम्स इन इलाकों में जहाँ पे ये उमेर वगैरह में इस जगह पे ये है।
सही डॉक्टर हादी साहब, हमारे प्रोड्यूसर साहब का एक सवाल है, उसका जवाब अगर आप दें। और वो ये कि नज़ला और ज़ुकाम जो है आम तौर पर इसको मौसम सरमा की बीमारी समझा जाता है, लेकिन मौसम गर्मा में उनका कहना है कि जब गर्दन के पे पसीना हो या हाथ पांव पे और वो जब उसको आप एक्सपोज करें अचानक ठंडी जगह पे तो उस वजह से ज़ुकाम हो जाता है, इसकी क्या वजह है?
ये मेरे ख्याल में वैसी एक फालत थी कि लोग समझते हैं कि अगर एक्सपोज सडनली आप किसी ठंडे जगह पे एक्सपोज हो जाए तो जुकाम हो जाता है, ये वायरस होता है और ये वायरस किसी मौसम में भी हो सकता है, लेकिन ज्यादातर इसकी अफजाइश सर्द मौसम में होती है, गर्मी में भी हो सकती है। और ये इत्तेफाकी आया कि वो कहते हैं कि बस ये एक्सपोज हो गया, ये बात लोगों को एलर्जी होती है उसको वो जुकाम समझ लेते हैं। नज़ला जरूरी नहीं है कि जुकाम की वजह से हो, एलर्जी की वजह से भी हो सकती है।
तो इससे किस तरह बचा जा सकता है, क्योंकि ये जो नज़ला है या जुकाम जो भी है लेकिन ये सर्दियों में इतना तंग नहीं करता डॉक्टर साहब जितना गर्मियों में करता है?
ये गर्मियों में बस यही आप वो सडन चेंजेस ऑफ टेम्परेचर के मुझसे इत्तेफाक करें, सडन चेंजेस ऑफ टेम्परेचर अगर हो ना तो उसमें ये नज़ला हो सकता है बाज़ वक़्त लोगों को,
बस
ये इससे जरूरत बचा जाए।
ओके, लास्ट कॉलर लेते हैं, मेहर हुसैन साहब। مہر دین صاحب. جی السلام علیکم. جی وعلیکم السلام, سوال آپ کا.
جی ڈاکٹر صاحب سے یہ سوال ہے کہ گرمیوں میں تو بہت تکلیف ہوتا ہے, دل میں جھٹکا ہوتا ہے, یہ بلڈ ٹیسٹ بھی کیا ہے,
کیا آپ کو
لیکن
کہاں پہ تکلیف ہوتی ہے؟
بہت خشکی بہت ہوتا ہے گرمی تکلیف میں,
خشکی ہوتی ہے
زیادہ لگتا ہے.
جی اس پہ آپ پر ڈاکٹر اظہر صاحب
گرمی
کمنٹ کیجیے.
پانی پیتا ہوں پھر بھی پیاسا لگتا ہے نا.
اوکے صحیح ہے جی, اس پہ آپ مختصر 30 سیکنڈ میں ڈاکٹر علی اظہر صاحب, کیونکہ شو کا ٹائم ختم ہو چکا ہے, انہوں نے کہا ہے کہ خشکی کی پرابلم ان کی بڑھ جاتی ہے گرمی میں.
خشکی کی پرابلم بڑھ جاتی ہے, ڈرائی اسکن ہوتی ہے ان کو, اسکن پہ ہوتی ہے, سر میں ہوتی ہے خشکی,
یہ تو
اگر ہے تو ڈینڈرف کی وجہ سے ہوتی ہے, اگر جسم پہ اگر ہوتی ہے تو ڈرائی اسکن کی وجہ سے ہوتی ہے. جو ان کو کہیں کہ کوئی بھی لوبریکینٹ اس طرح سے یا یہ کریمس وغیرہ ہوتی ہیں جو کول کریم وغیرہ یہ استعمال کیا کریں, ڈرائینس اس کی وجہ سے. کچھ لوگوں کی نیچرل ڈرائینس ہوتی ہے اسکن میں, اس کا کوئی خاص ٹریٹمنٹ ایسا نہیں ہے, الا یہ کہ آپ اس کو لوبریکیٹ کر لیں اور تھوڑا سا وہ لگا لیں.
اوکے بہت شکریہ ڈاکٹر مرزا علی اظہر صاحب اور ڈاکٹر سید فضل ہادی صاحب, آئندہ بھی کسی اور صحت سے متعلق موضوع پہ آپ لوگوں سے بات ہوگی, تب تک کے لیے اجازت چاہتے ہیں. جی اور سامعین اس شو کے پروڈیوسر تھے انجم گل, میزبان شہناز نفیس کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.